जी प्लीज।
सर एक दफा आपने घुमाया था कि मैंने दूसरा हो के लिए मेरे पैसे पूछे थे, सारी जरूरत से पूरी हो रही है, सब कुछ हो रहा है, लेकिन हम जब अपनी तरफ देखते हैं बेशक हम देखते हैं कि हम कोशिश पूरी कर रहे हैं, ज्यादा कुछ हो सकती है, फिर भी हर उन मामले में पैसा रिकवर करता है, अगर
नहीं देखें बात ये आपको किसने कहा कि आप देखें, इंसान एक निजाम अल्लाह का बनाया हुआ, ठीक है, दूसरा निजाम इंसानों का बनाया हुआ है। अब ये रुपया पैसा किसकी इजाद है, अल्लाह की या इंसानों की? भाई अल्लाह ने सोना बनाया, चांदी बनाई, हीरे जवाहरात बनाए, उन्हें पहाड़ों के अंदर दफन कर दिया। आपने छुरियां, चाकू, खुदाले, फावड़े लेकर उसे खोद के वहां से निकाला और एक निजाम बनाया, ठीक है, इसे मुआशियात का निजाम कहा। पहले चीजें बार्टर सिस्टम के तहत आप लेन देन करते थे, फिर आपने उसकी कदर मुकर्रर की, वो सोने की अशरफियां आ गईं, फिर कागजी नोट आ गए, वो नोटों के डॉलर बन गए, तो पाउंड बन गए, तो रुपए बन गए, तो टका बन गया, वगैरह वगैरह, दरहम बन गए, तो दिनार बन गए। ये सारा निजाम किसका बनाया हुआ है? क्यों जी भाई, इंसानों का बनाया हुआ है ना। अगर हम इंसानों के बनाए हुए निजाम के साथ नहीं चल सकते, हम अल्लाह के निजाम के साथ कैसे चलेंगे? गौर करें मैं क्या बात कह गया। देखे ना, जो निजाम कपड़े किसने बनाए? बच्चा तो कपड़े पहन के नहीं पैदा होता, कपड़े इंसान बनाता है और इंसान पहनता है, तो ये इंसानों का बनाया हुआ निजाम है, हम उसमें रह रहे हैं, हाँ या नहीं? अब सूरत हाल ये है कि आपको बयक वक्त दोनों निजामों को साथ लेके चलना है। देखे ना, कलामे पाक में तीन बातें बयान हुई हैं, एक मुआशरत, एक आपका माजी यानी तारीखी वाक्यात, और एक आपका माद यानी कहाँ से आए और कहाँ जाना है और असल में क्या मकसद है। ये तीन सेक्शन है, तो अल्लाह रब्बे करीम ने भी तो यही कहा है कि भी इंसानी निजाम जो इंसानों का वजा किया हुआ निजाम है उसमें ईमानदारी के साथ चलो, चोरी मत करो, हेरा फेरी मत करो, मीजान में खसारा मत करो, मुतफफिफ मत बनो। ये किसको कहा? भाई जाहिर है इंसानी मुआशरे में रहेंगे तो इंसानी निजाम का को ऑनर करेंगे। अब इसी इंसानी मुआशरती निजाम का एक हिस्सा ये है कि जब आपको अल्लाह रब्बे करीम ने ताकत और तवानाई अता की है तो आपको काम करना है। अगर आप काम नहीं करेंगे तो कहां से आएंगे पैसे? ठीक है, अब ये सोचना, अब गौर करें कि अंबिया कराम ने भी किए काम, किसी ने खेती बाड़ी की, किसी ने चरवाहागिरी की, भेड़ बकरियां चराई, किसी ने तिजारत की, गौर करें, उन्होंने नौकरियां नहीं की। अब हम चूंकि सिस्टम को, जब अल्लाह की बात आती है तो इंसानी सिस्टम को छोड़ने की बात करते हैं, जब इंसानी सिस्टम की बात आती है तो अल्लाह को छोड़ के बैठ जाते हैं। नहीं भाई, बैलेंस की बात है, कुरान पूरे का पूरा ला तुख्सिरु फिल मीजान क्या कह रहा है, रब्बना आतिना फिद दुनिया हसना, ए अल्लाह तू मुझे दुनिया में भी हसनत अता फरमा और फिर आखरत हसना ताकि मेरी आखरत भी अच्छी हो सके, अगर नहीं हुआ तो वकेना अजाबुन नार, मैं मेरी बचत नहीं है। غور کریں. اب صورت حال یہ ہے کہ ہمیں اپروچ کو ٹھیک کرنا ہے. دیکھیں نا, اب ہم نے ترجمہ کر دیا صبر کا کہ بس ہاتھ پیر توڑ کے سب برداشت کرو. اصل مفہوم قرآن کا یہ ہے کہ بھی کوشش کرو, جد و جہد کرو. حضور قلندر بابا اولیاء نے کہا خوش رہنے کا ایک ہی طریقہ ہے, کیا؟ کہ جو حاصل ہے اس کو خوش ہو کے استعمال کرو, جو حاصل نہیں ہے اس کے لیے کوشش کرو. اب ہم کہتے ہیں جی میں کیوں کوشش کروں, میں نے تو اللہ کا نام لے لیا لہذا اب اللہ کو چاہیے کہ وہ کرے. ارے نہیں بھائی نہیں, ذرا حوصلے سے کام لیں. اللہ کا وضع کرتا ہے ایک نظام ہے, پیر تو آپ ہی نے چلانے ہیں نا. اگر آپ اللہ کے آسرے پہ, اللہ آپ کو کھانا کھلا رہا ہے پانی پلا رہا ہے, تب بھی ہاتھ پاؤں تو آپ ہی چلائیں گے نا حج پہ جانے کے لیے, کہ وہ بھی اللہ میں گود میں اٹھا کے لے جائیں. بات سمجھ میں آئی آپ کو؟ دیکھیں ہمیں دونوں نظاموں کا پیرلل لے کے چلنا ہے. اگر کوئی یہ سمجھے کہ جی میں چونکہ اب اللہ والا بن گیا ہوں تو مجھے کپڑے ہی نہیں پہننے چاہیے, تو کیا یہ جائز ہے یہ بات؟ شاباش. اسی طرح ہمیں انسانی معاشرتی اقدار کا نہ صرف احترام کرنا ہے بلکہ اسی سسٹم میں رہتے ہوئے, اگر ہمارا اتنا شعور کام نہیں کر رہا کہ ہم انسانی معاشرتی نظام کو ڈومینیٹ کر سکیں, کنٹرول کر سکیں, اچھی طرح پارٹیسپیٹ کر سکیں, تو ہم اللہ والے کیسے بن جائیں گے بھائی؟ بھائی اللہ کے ساتھ, اللہ کے سسٹم میں کام کرنے سے پہلے آپ کو اس کے بنائے ہوئے نظام کو سمجھنا ہے یا نہیں؟ اب اللہ کا بنایا ہوا نظام آپ سمجھنے بیٹھیں گے تو دیکھیں نا, حضور علیہ الصلوۃ والسلام غار حرا جاتے تھے تو انہوں نے کیا کیا, مطلب جس خاتون سے شادی کی اس کی وجہ سے وہ اسودہ حال ہو گئے, ان کو ضرورت ہی نہیں تھی بکریاں چرانے کی یا تجارت کرنے کی, وہ صرف لک آفٹر کر دیتے تھے. اور اس کے بعد کیا ہوتا تھا کہ ستو, جو کے ستو, کھجور اور پانی یہ لے کے جاتے تھے غار حرا میں. اب میں کہوں کہ جی وہ تو خالی پیٹ وہاں پہ سات دن گزارتے تھے تو نہیں, بھائی اللہ نے ایک نظام بنایا ہے آپ کے طعام کا, آپ کے پیاس کے لیے پانی کا نظام ہے, ہمیں سارے اس نظاموں کو سمجھنا ہے اور ان کو اسی طرح کیٹر کرنا ہے. اب اگر آپ سمجھتے ہیں کہ بھی معاشرتی نظام کو ایک طرف ڈال دیں تو یہ رہبانیت کہلائے گی, اگر آپ اللہ کو ایک طرف ڈال دیں گے تو یہ دنیا داری کہلائے گی, مادیت کہلائے گی. نہیں, بیلنس کرنا ہے. بات واضح ہوگی؟ میں کچھ زیادہ ہی بول گیا, معافی چاہتا ہوں.
نہیں سر بالکل واضح ہو گئی, یعنی اس معاشرے میں اس نظام میں رہتے ہوئے ہمیں
دھیان کو اللہ پہ رکھنا ہے. جی دھیان کو اللہ کی طرف متوجہ رکھنا ہے اور اللہ کے نظام کو سمجھنے کے لیے غور و فکر کرتے رہنا ہے اور اپنے دنیا کے کام پورے کرنے.
اور اللہ کے مقابلے میں دنیا کو زیادہ اہمیت نہیں دینی.
بالکل ٹھیک, اہمیت جو ہے وہ آپ نے اپنے اندر خود طے کرنا ہے کہ کس کی ہے. اگر دنیا کی اہمیت ہے تو اللہ چھوٹ جائے گا.
اللہ تعالیٰ مالک و خالق کی اہمیت
ہے. اہمیت آپ کو دونوں کو دینی ہے لیکن برابر. جتنا دیکھیں نا, اب اللہ کو, حضور مرشد کریم سے میں نے ایک دفعہ یہ پوچھا تو حضور مرشد کریم نے کہا کہ بھئی اصولن, قانونن, اخلاقن 24 کے 24 گھنٹے اللہ کے ہیں لیکن چونکہ ہم ایک نظام میں رہ رہے ہیں تو 8 گھنٹے آپ کے ہیں, 8 گھنٹے دنیا کے ہیں اور 8 گھنٹے اللہ کے ہیں. اور پھر مسکرا کے کہا मैं दुनिया को 4 ही घंटे देता हूँ, अल्लाह मेरा उसी में पूरा कर देता है। गौर करें, यानी के हजूर मुर्शिदे करीम ने ये तमीज, ये तफरीक सिखा दी कि भाई 8 घंटे आप दुनिया को दें, 8 घंटे आप खुद को दें, आखिर आपने सोना भी है, खाना भी है, पीना भी है, नहाना भी है, धोना भी है, वगैरह वगैरह, ठीक है। तो 8 घंटे बनते हैं अल्लाह के, चलें आप 2 घंटे तो दें अल्लाह को कम से कम। भाई देखें, अब आप दुनिया के काम कर रहे हैं ना, बच्चों की परवरिश करना क्या दुनिया का काम नहीं है? औलाद को लुक आफ्टर करना, देखें ना, अब उनके लिए कपड़े लत्ते का इंतजाम करना है, उनके लिए बच्चों की तरबियत का निज़ाम है। फिर अगर आप मुआशियात में आ जाएं तो पैसा कमाने का भी कोई जरिया चाहिए, तो कोई काम धंधा भी करना है, तो उसके भी टाइमिंग आप गौर करें, 8 ही घंटे हैं। वो अलहदा बात है कि हम चूंकि रहते दूर हैं, लिहाजा 2 घंटे जाने 2 घंटे आने में लग जाते हैं। तो भाई वो जो 2 घंटे जाने में और 2 घंटे आने में, वो सफर में जो वक्त गुजर रहा है, परेशान होने के बजाय अल्लाह अल्लाह करो, या हय्यो या कय्यूम का विर्द करो उसमें। ये 4 घंटे आपके अल्लाह के नाम हो गए। गौर करें, दुनिया का निज़ाम भी चल रहा है, आप जा भी रहे हैं, जो भी काम धंधा कर रहे हैं वो कर भी रहे हैं, ठीक है?
ठीक है, ठीक है।
मैंने आपको ये एक जनरल तकसीम अर्ज कर दी कि असूलन, कानूनन और इखलाकन। 8 घंटे आपके, 8 घंटे दुनिया के, 8 घंटे तो अल्लाह के बनते हैं। अब उसमें आप मुराकबा करें, आप उसमें जिक्र करें, आप अल्लाह की बातों पे गौर व फिक्र करें, ये है अल्लाह। अल्लाह को क्या करना है? अल्लाह मियां कहीं बैठे हुए आपका इंतजार फरमा रहे हैं? नहीं, वो तो आपके अंदर है। आपने और हमने करना क्या है? सिर्फ तवज्जो ही देनी है ना अल्लाह को, ठीक हो क्या?
सर, अगला क्वेश्चन मेरा है, ये जो आप कहते हैं कि हम जब मुराकबा करते हैं तो हमने ये सोचना है कि मुर्शिद मेरे अंदर है, इसको और तफसील से मुझे।
नहीं, मुर्शिद मेरे अंदर है नहीं, आपने ये सोचना है कि आप खुद बनफसे नफीस मुर्शिद में ढल गए, यानी आप अब्बा बन गए हैं, यानी आप अब्बा हैं। अब जरा देखे ना, बच्चा जब छोटा होता है वो क्या नकल मारता है कि मैं अम्मा हूँ। वो छोटी बच्चियां खेलती हैं ना गुड़िया गुड़िया, हैं जी, तो वो बाकायदा अम्मा की तरह फुसकड़ा मार के बैठ जाएंगी छोटी छोटी, वो खिलौनों वाली हंडिया में खाना भी पकाएंगी, दूसरों को सर्व भी करेंगी। गौर करें, हाँ या नहीं?
सही बात।
तो हम अपने पीरो मुर्शिद की नकाली क्यों नहीं करते? बच्चा जो है वो बाप को नकल करता है तो बाप जैसा बन जाता है, ये है सीधा साधा कानून। जब आप उन्हें अब्बा कह रहे हैं तो बाप की नकल मारो ना जी। हम यहाँ पे रोशनियां जगमगा रहे नतीजा के वो अंधेरों में छुपे हुए हैं, जब कभी बैठते हैं तो थोड़ी देर के लिए शायद कुछ जल जाए बल्ब। मैंने कहा ना, जब आप खुद को मुर्शिद मान लेंगे, आप उनकी तरह बिहेव करेंगे, आपकी आदत और अतवार जब उन जैसी होना शुरू हो जाएंगी तो क्या होगा? उनकी तर्ज फिक्र मुंतकिल होगी आपको, फिर उनका जहन मुंतकिल होगा, फिर जब आप इसमें और इन्हमाक पैदा होगा तो उनकी सलाहियतें मुंतकिल होंगी। पहले तर्ज फिक्र, फिर जहन, फिर सलाहियतें। जब आप ये जारी रखेंगे तो इंशाल्लाह उनके अलूम भी आपको मुंतकिल होंगे। ये है सारी खेल।
रोशनियाँ रोशन होनी होती हैं, बुझ जानी होती है, का क्या सिस्टम होता है?
किसका?
ये जो हमारे अंदर रोशनी जलती है, फिर वो हमारी किसी ना किसी वजह से वो रोशनियाँ बुझ जाती है।
जब आपके घर में बिजली जलती बुझती है तो क्या कहते हैं आप, क्यों जल बुझ रही है? कहते हैं पीछे से करंट की सप्लाई में फर्क है, यही कहते हैं या नहीं?
जी है। कहते हैं
बस। तो जब हमारी तवज्जो फ्लिकर कर रही हो, इसको अंग्रेजी में फ्लिकरिंग कहते हैं, यानी तवज्जो की कमी पेशी की वजह से। देखे ना, अब बिजली की तार में करंट पूरा है, आपने जो कुंडा डाला वो ढीला है, तो क्या होगा? स्पार्किंग होगी ना,
स्पार्किंग होगी। ठीक
है, क्या कहेंगे कि कनेक्शन मजबूत करो, क्या कहेंगे? यानी देखे ना जी, अब वो ग्रिड स्टेशन तक तो पूरा करंट आ रहा है, आगे से वहां से आपकी एमटी तक भी पूरा करंट आ रहा है, ट्रांसफार्मर तक। ठीक है, अब ट्रांसफार्मर से आगे आपके मीटर तक पूरा नहीं आ रहा, या मीटर से आगे घर में पूरा नहीं जा रहा, तो क्या करेंगे आप? अपना कनेक्शन चेक करेंगे ना। और सालक और जी जी जरूर, और सालक का जो कनेक्शन है वो उसकी तवज्जो है। जी फरमाइए।
आजकल बहुत मुश्किल हो जाती है। अच्छा, अब ये कि जिस तरह ये बाबा ताजुद्दीन की बुक शुरू कर रही हूँ, जिस तरह रोशनी के दुखन के लिए मीडियम बल्ब का होना जरूरी है, इसी तरह कुदरत का ये चलन है कि वो खुद को कायनात के गले जरे में मुनफिज करने के लिए अपना एक मीडियम बनाती है, और ये मीडियम खुद कुदरत का अपना अक्ष बन जाता है। इस मीडियम का अमल कुदरत का अमल होता है। कुदरत जो कुछ कहना चाहती है इसका मफहूम इसकी गुफ्तगार में छुपा होता है। कुदरत जो कुछ दिखाना चाहती है इसकी आंखों में अक्स देर रहता है। ऐसे लोगों की जिंदगी एक एक लम्हे पर कुदरत के सरबस्ता राग वही होते हैं। महिला छुपा या वकीला हजरात आला तरीन इंसानी सलाहियतों से मुतसिब होते हैं।
जी जी, अब आप ये गुफ्तगु फरमा रही हैं तो ये गुफ्तार कहला रही है। ठीक है, ये गुफ्तगु हुई ना, ये जो आपने सवाल किया ये सारे का सारा क्या कहलाएगा कि आपने गुफ्तार फरमाई, आपने तकल्लम किया। अब जरा सा तवज्जो को इस तकल्लम पे ले जाएं, इस गुफ्तगु पे ले जाएं। ये सवाल आपके जहन में किसने डाला, आपने अल्फाज को ये तरतीब कैसे दी, ये सारा निजाम क्या आपने किया, या कि एक बना हुआ सिस्टम है जिसके तहत ये सब कुछ हो रहा है?
बना हुआ सिस्टम
है। हाँ, अब जब आप इस बने हुए सिस्टम पे तवज्जो करेंगे और इस बने हुए सिस्टम की बारीकियां कि जबान कैसे हिलती है और कैसे अल्फाज बनते हैं, कैसे जबड़ा हिलता है, कैसे मुंह हिलता है, कैसे सांस नरखरे में से वोकल कॉर्ड में से गुजरती है तो आवाज बनती है, वो आवाज कैसे अल्फाज और हरूफ की शक्ल में जुमले बन रहे हैं, ये सारा मैकेनिकल सिस्टम किसने बनाया? पहले तो आप इस सिस्टम को एंजॉय करें, फिर साथ साथ आपका ध्यान जाएगा कि बनाने वाले ने बनाया, फिर बनाने वाला जब जेरे बहस आएगा तो ये भी बात जहन में आएगी क्यों बनाया। अब अल्लाह ने ये गुफ्तार का, समात का, शामा का, जायके का, लम्स का, ये सारा निजाम जो पांच हवास आपके अंदर रखे, ये आप जागते में भी इस्तेमाल कर रहे हैं और सोते में भी, क्यों? सवाल है क्यों? तो जवाब आता है कि भाई ये इत्तलात को जमा करने के टूल्स से हमें आरास्ता किया गया। क्या हमें इत्तलात की मौसूली का एक निजाम वजह करके हवाले कर दिया गया। आप समाज से सुनते हैं, इत्तलात ले रहे हैं, आंखों से देखते हैं चीजों को तो इत्तलात वसूल कर रहे हैं, नाक से सूंघते हैं पता चलता है घर में आज मछली पक रही है, इत्तला है ना। इसी तरह आप किसी चीज को छू के देखते हैं कहते हैं ये मैदा है या ये बेकिंग पाउडर है, ये तमीज, ये फर्क किससे कर रहे हैं? लम्स से। तो ये सारी हिसियात क्या हुई? इत्तलात को वसूल करने के गैजेट्स हैं, टूल्स हैं। अब हमने जो इत्तलात वसूल करने के इस निजाम पे गौर करना शुरू किया, पता चला कि ये अल्लाह वालों की ये जो तहरीर आपने पढ़ी इसमें यही बात फरमाई गई है कि वो जो कुछ भी कर रहे हैं वो इस पे गौर भी कर रहे हैं कि भाई ये सारा निजाम अल्लाह क्यों करवा रहा है, क्यों करवा रहा है, वो इस क्यों की खोज लगाते हैं, क्यों ये तलात अल्लाह क्यों हमें कलेक्ट करवा रहा है, हमारे जहन से ये प्रोसेसिंग क्यों हो रही है, अल्लाह क्या चाहता है। जब हम उस जहन को समझ लेंगे जो जहन अल्लाह को जानता है, पहले तो अल्लाह को जानना, फिर अल्लाह के कामों को जानना, फिर अल्लाह के कामों की हिकमत को समझना, वो बंदे क्या कहलाएंगे? अल्लाह वाले ही तो कहलाएंगे। क्यों? क्योंकि वो अल्लाह की बात जानते हैं। तो बात वाजे हो गई?
हाँ जी वाजे है, माशाल्लाह हो गई।
जी अर्ज ये है कि उन्होंने जो 10-10, 20-20 साल कहीं किसी गुफा में घुस के, किसी मकबरे में छुप के, किसी खानका में बैठ के, कहीं किसी हुजरे में बैठ के जो तफक्कुर किया होता है, उसके बाद उनकी गुफ्तगू में आपको हर जुमले के पीछे दिखेगा कि उनका विजन, उनकी सोच कितनी गहरी है। वो सतही बातें ही नहीं करते, वो हमेशा जब भी बोलेंगे कोई गहरी बात ही कह रहे हैं। क्यों? क्योंकि उनका ध्यान सबसे बड़ी जात के साथ वाबस्ता है।
और इनका भी मेरे लिए फिनाफिल्ला हो गया होता है माशाल्लाह।
जी जी, अब देखे ना, जब आपके जहन में आपके मुर्शिद करीम की तर्ज फिक्र रासख हो जाएगी तो क्या होगा?
जी।
आपका जहन भी इसी तरह की बातें सोचेगा जैसी कि मुर्शिद सोचता है, हाँ या नहीं?
बिल्कुल ठीक है, सही बात।
तो हमने तो कितना शॉर्टकट बता दिया।
सही बात।
देखो ना, आप अल्लाह वाला बनना चाहते हैं तो अल्लाह वाले की नकल करें। क्या कहा मैंने? कितना आसान, ये इससे आसान फार्मूला कोई हो सकता है? भाई अगर आप अल्लाह वाला, देखे ना, अगर आप दूध वाला बनना चाहते हैं, दूध बेचने वाला, क्या करेंगे आप? उसको देखेंगे ना कि कैसे वो कहाँ से लाता है, कैसे पानी मिलाता है या नहीं मिलाता है, उसमें और क्या डालता है, कैसे उसका दूध खराब नहीं होता, कैसे वो बेचता है, वगैरह वगैरह सारी चीजें नोट करेंगे, कुछ सीखेंगे, तब जाके आप दूध वाला बनेंगे ना।
सही बात।
भाई इसी तरह देखें ना, दुनियावी कोई भी इल्म ले लें, डॉक्टर बनना है, क्या करेंगे? पहले आपको 5 साल वो कमरों में बंद रख के, हॉस्टल में रख के किताबें रटवाते हैं, फिर 1 साल आप अप्रेंटिसशिप में गुजारते हैं, आप डॉक्टर को, प्रोफेसर को, मरीजों को डील करते, हैंडल करते, ऑपरेट करते, ट्रीट करते, देखते हैं या नहीं? फिर जाके आपको हाउस जॉब के बाद वो वार्ड का इंचार्ज बनाया जाता है या वार्ड में काम करने के लिए अपॉइंट किया जाता है। गौर करें, अब हम घर बैठे ही बातें किए जाएं, हैं? بھائی ہمیں تو اللہ نے اتنا کرم کر دیا کہ حضور مرشد کریم نے اس کو اتنا سہل اتنا آسان کر دیا کہ چلتے پھرتے اٹھتے بیٹھتے اللہ کی طرف دھیان رکھو یا حیو یا قیوم پڑھو. ہیں جی اب مراقبہ تصور شیخ کرتے رہو آپ کے اندر مرشد کی طرز راسخ ہوتی چلی جائیں گی. بھائی سمجھنا آپ نے سمجھانا اللہ نے.
آپ کو مراقبہ کریں گے تصور شیخ کا مراقبہ ہے نا.
جی ہاں جو سلسلے میں بیٹھ ہیں ان کے لیے تو تصور شیخ کا مراقبہ بنیادی سبق ہے. ٹھیک ہے نا. پھر اگر آپ سلسلے میں بیٹھ نہیں ہیں تو پھر اس صورت میں کوئی دوسرا مراقبہ تجویز کیا جا سکتا ہے.
ہم لوگوں نے ویسے اپنے اندر چینجز کافی محسوس کی ہوئی ہیں بابا جان کے پاس آ کے ہم لوگ کافی بدل گئے ہیں مگر ابھی ہم ان منزلوں میں ہی ہوں.
کوئی بات نہیں آپ لگے تو رہے لگے تو ہوئے ہیں نا ماشاء اللہ یہ تو چھوٹی سعادت ہے. دیکھیں ہم لگے تو ہوئے نا جو اب ہم لگے ہوئے پٹری پہ چڑھا دیا مرشد نے آہستہ آہستہ پہنچ ہی جائیں گے لاہور. اگر اللہ نے کرم کیا کہیں کوئی تیز گام نے آ کے پیچھے سے ہماری بوگی ساتھ ملا لی ٹو کر لی تو جلدی پہنچ جائیں گے ورنہ لگے تو چڑھے تو ہوئے پٹری پہ. یہ شکر ہے اللہ کا.
اللہ کا شکر ہے یہ لائن تو اللہ نے دکھا دی ہمیں مرشد تو دکھا دی ملا دی. یہ بھی بہت بڑی بات ہے ہم لوگوں کے
بے شک. دیکھیں نا حضور مرشد کریم نے اس کا کتنا انتظام کر دیا ان کی کتنی آڈیوز کتنی ویڈیوز کتنی تقاریر کتنی تحریریں سب اویلیبل ہے. ہاں جی اب 100 سے زیادہ تو کتابیں لکھ ڈالی
اور ہمیں دیکھے اتنی عمر گزار کے بعد مرشد کے بعد اب ہوش واس کے کانے آئے کہ ان کو اتنا برائم ضائع کر دیا.
کوئی بات نہیں جو ہو گیا سو ہو گیا آگے چلیں آگے پیچھے کو مت روئیں. کہتے ہیں نا انگریزی میں جملہ ڈونٹ کرائی اوور دا سپلٹ ملک جو دودھ پھٹ گیا اب اس پہ رونا نہیں آگے چلو نیا تازہ دودھ لاؤ اور دوبارہ چائے بنا.
میرا بس دل کرتا ہے کاش میں اکیلا کی بہت بزرگ اچھی بیٹی ہوتی انہوں نے ایک طرف شروع سے کر دی ہوتی نا کسی مقام پہ پہنچ گئی ہوتی.
آپ اب بھی مقام پہ ہی ہیں اب آپ کون سا کوئی تھڑے پہ بیٹھی ہیں.
ہم یہ لگے دیکھیں نا ہم وہ بھی قابل نہیں ہیں نا.
ارے ایسا ہی
اتنے اونچوں کے ہمارے ہاتھ بھی نہیں پہنچے.
جب آپ خود ہی نا کا لفظ استعمال کریں گے تو کوئی کیسے قابل کرے گا آپ کو. آپ مانیں تو صحیح کہ آپ اللہ نے اگر آپ میں قابلیت نہ ہوتی تو آپ یہ باتیں کیوں کر رہے ہوتے.
بے شک.
اور کوئی سوال؟
السلام علیکم سر.
وعلیکم السلام بخیر راغلے. جی اللہ کا انعام ہے.
آپ نے یہ جو مراقبے میں تصور شیخ کا جو ہے اسٹیپ جو ہے وہ بتایا بڑے فکر انگیز ہیں کہ پہلے طرز فکر ٹرانسفر ہوگی پھر جو ہے ان کا جو ہے وہ
ذہن
ان کا ذہن ٹرانسفر ہوگا پھر جو ہے ان کا جو ہے
صلاحیتیں ٹرانسفر ہوگی اور آخر میں علم.
جی سر کہنے لگے تھے آپ؟
جی جی میں نے کہا چوتھی سٹیج علم کی ہے، پہلے طرز فکر ہے، پھر ذہن ہے، پھر صلاحیتیں ہیں، پھر علم ہے.
ٹھیک ہو گیا سر
جی.
نہیں بڑی اچھی جو ہے آپ نے جو ہے نا
بس اللہ نے سمجھایا، یہ سب مرشد کریم کی تربیت کا اجاز ہے.
جی بالکل ایسے ہی ہے، جب آپ اس طرح سے فلو میں ہو رہے ہوتے ہیں تو بڑی چیزیں جو ہیں بڑی زبردست جو ہے قوانین جو ہے آپ کے منہ سے نکل رہے ہوتے ہیں. اچھا سر وہ آپ بتا رہے تھے ابھی جو ہے یہ کہ بزرگ جو ہیں خانقاہوں میں بیٹھ کے جو ہے وہ تفکر کرتے ہیں.
جی جی.
تو پچھلے دنوں جو ہے میرے ذہن میں آ رہا تھا کہ یہ ایک سائنسدان گزرا ہے، کیا نام تھا اس کا، جس نے جو ہے وہ یہ جو خلا کے اندر وہ چیز ہیں کیا تھا وہ جہاں پہ نے تیار
آرمسٹرانگ.
جی
آرمسٹرانگ تھا نا ایک تو.
نہیں نہیں وہ ایک سائنسدان جو شیر پہ تھا، کیا نام تھا اس کا،
چلے نام کو چھوڑیں بات فرمائیں.
اچھا سر وہ اسٹیفن ہاکنگ تھا سائنسدان کا نام.
جی
وہ صاحب اس ویل چیئر پہ جو ہے اس نے ایسے نظریات اور تھیوریز پیش کی ہیں جس کے اوپر نا سائنسدان بڑے جو ہے حیران ہے اس کے اوپر تحقیق کر رہے ہیں، اور اسی طرح سے جو ہے وہ ایک نبینا تھی اس کی بلغاریا کی بابا پانگا کے نام سے.
جی جی جی
اس نے بھی کافی پیشن گوئیاں کی اور وہ کافی جو ہیں پیشن گوئیاں درست بھی ثابت ہوئی.
صحیح.
تو میں سوچ رہا تھا کہ ان لوگوں نے جو ہے وہ کس طرح سے ایک نبینا کارٹون ہے، ایک بندہ ویل چیئر پہ بیٹھا ہوا ہے، وہ انہوں نے اتنی زبردست جو ہے باتیں کی ہیں، تو وجہ کیا تھی وہ بات کے سمجھ میں آئی کہ اصل میں انہوں نے اپنے انر
اس میں. ایک بات تو یہ ہے کہ اللہ رب کریم کا ایک بڑا عجیب قانون ہے، جب کسی بندے کو کوئی صلاحیت نہیں دی جاتی یا کم ہو جاتی ہے اس میں، تو دوسری صلاحیتیں اس کو کمپنسیٹ کرتی ہیں.
ٹھیک ہے.
اب دیکھیں نا، ایک بندہ اپنے اندر محدود ہو گیا، وہ ویل چیئر پہ آ گیا، سٹیفن ہاکنگ کی بات ہو رہی ہے، ٹھیک ہے.
جی جی.
اب اس کا ہاتھ پاؤں اس کے کنٹرول میں نہیں تھے، موٹر نرو اس کے کام نہیں کرتے تھے، لیکن دماغ تو کام کرتا تھا. اب جب اس نے دماغ سے کام لینا شروع کیا تو کم از کم اللہ کو نہیں پہچانا، لیکن وہ اللہ کے بنائے ہوئے نظام کو کسی حد تک جتنا بھی سمجھا، سمجھا تو صحیح نا. اب وہ جو نابینا خاتون ہے، اگر ان کی بینائی چلی گئی تو انہوں نے دوسری صلاحیتوں کو اجاگر کر لیا، ادھر زور لگایا. بات یہ ہے کہ اللہ نے انسان کو جن صلاحیتوں سے نوازا ہے ان سے کام کس نے لینا ہے، انسان نے لینا ہے کہ اللہ نے لینا ہے؟
انسان نے لینا.
اگر ایک انسان ویل چیئر پہ بیٹھ کے اپنی قوت ارادی سے کام لیتا ہے، ٹھیک ہے، اور پلکوں کی حرکت سے ٹائپنگ کرتا ہے تو یہ کیا ہے بھائی؟ ویل پاور ہے نا.
جی جی
ویل پاور.
اب اس نے ویل پاور کا استعمال نہ کیا ہوتا، وہ کہتا جی میں تو مریض ہوں، میں کیا کروں، میں تو کر ہی کچھ نہیں سکتا، وہ بستر پہ بیٹھا پھوس ہی مارتا رہتا. مسلمان ہوتا تو یہی کرتا. بات یہ ہے کہ دیکھیں نا، ایسا بندہ کتنے لاکھوں کروڑوں مریضوں میں سے ایک ایسا نکلا، ہاں یا نہیں؟
جی جی بالکل.
غور کریں. اب اس کے پیچھے بھی قوانین الہیہ کام کر رہے ہیں کہ بھائی جو بندہ اپنی صلاحیتوں کا استعمال کرنا چاہتا ہے وہ کرتا ہے. سٹیفن ہاکنگ سارا کچھ کہہ کے آخری جملہ لکھ رہا ہے کہ جی مجھے نہیں پتا. کیا لکھ رہے ہیں؟ وہ ہسٹری آف ٹائم اس کی کتاب ہے، ٹھیک ہے، اب وہ اس کتاب کا آخری صفحہ پڑھیں سب پہ ماریں گے آپ کتاب کو کہ میں نے وقت ضائع کیا پوری کتاب پڑھ کے. کہنے کا مطلب یہ ہے کہ بہرحال اس نے ایک صلاحیت اللہ نے دی تھی, اسے استعمال تو کی. ایک دفعہ میں نے ابا سے بات کی, ابا نے آگے سے مجھ سے پوچھا کہ آپ نے کیا کیا. آگے سے بس ہم ٹک ٹک دیدم و دم نہ کشیدم, بس ہم ٹک ٹک دیکھتے ہی رہ گئے. بات تو صحیح ہے, بھئی ہم نے کیا کیا,
ہم نے کچھ بھی نہیں.
اللہ رحم کرے. بات سمجھ آ گئی آپ کے عرفان بھائی؟
ہاں جی سمجھ آ گئی. اب اس لیے مجھے بتا رہے ہیں کہ یہ جو بابا قاضی ناپوری ہے کہتے ہیں کہ تینوں نہریں ان کے اندر برابر چلتی تھی اور اس کا ہر چیز کا جو مقصد ہوتا.
یہ نہروں کو تو سمجھو نا, دیکھیں نہروں سے مراد ہے بھائی وہما خیال, جی وہما خیال اور تصور. یہ تینوں لہریں جو ہیں یہ روحانیت میں یا تصوف میں انہیں نہریں کہا جاتا ہے. اب وہ اس درجے پہ اتنا بڑا ذہن کر لیا, جب وہ کیا نام تھا وہ جو مہاجر مکی کے وہ مزار پہ جاتے تھے, کہاں کسی کے مزار پہ جا کے وہاں مراقب ہو جاتے تھے نا. اب یہ نہیں نہیں وہ وہاں پہ کیا نام ہے ناگپور, وہاں پہ کیا ہوا وہ اتنا گہرا اتر گئے. وہ ایک سوال لے کے بیٹھے تھے, کیا آپ کو پتا ہے وہ کیا سوال تھا؟ حق کیا ہے رے, حق کیا ہے رے, یہ حقیقت کیا ہے؟ اس ایک سوال کو لے کے وہ سالوں بیٹھے رہے. آخر اللہ نے کرم کیا, حقیقت ان پہ رک آشکارا ہو گئی. کس نے کی؟ وہ جو الحق ہے اس نے حقیقتیں کھول دی کہ تم تلاش کرنے بیٹھے ہو, لو میں بتاتا ہوں. اللہ نے بتایا ان کو. آج دیکھ لیجئے کیا رتبہ اور کیا شان ہے ان کی. بھئی بات کیا ہے, انہوں نے کھوجا, کیا 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 کھوجا.
بالکل.
اب آپ کہیں کہ جی وہ وہاں پہ بیٹھ کے کیا کھوج رہے تھے, جی تو وہ وہاں بیٹھ کے کھوجنا ہی تو تھا, اپنے انر میں اترنا. آپ اور مجھے مراقبہ کرنا دو بھر لگتے ہیں, وہ گھنٹوں بیٹھتے تھے, دنوں بیٹھتے تھے, راتوں رات بھر بیٹھتے تھے. بات یہ ہے کہ جس نے بھی اللہ کے نظام کو سمجھا, اللہ نے اپنا وعدہ پورا کیا. جس نے بھی سمجھنے کے لیے کاوش کی, جتنی اس نے کوشش کی اللہ نے اس سے زیادہ نوازا ہے اس کو. اگرچہ اللہ نے یہ صاف کہا ہے لیس الانسان الا ما سعا, انسان کے لیے کچھ نہیں ہے سوائے اس کے جس کی وہ کوشش کرے. لیکن میرا مشاہدہ, میرا تجربہ یہ کہتا ہے کہ اللہ رب کریم کاوش سے زیادہ نوازتے ہیں. شرط ہے کہ ہم خود غور و فکر کریں. دیکھیں نا ہم ابھی خوشہ چین ہیں, کیا ہیں خوشہ چینی کر رہے ہیں. خوشہ چینی کسے کہتے ہیں؟ باغ میں جا کے انگوروں کا کوئی ایک گچھا ادھر سے توڑ لیا, ایک دانہ ادھر سے توڑ لیا, ایک خوشہ ادھر سے توڑ لیا, اسے خوشہ چینی کہتے ہیں. جب آپ خود درخت لگا کے اپنے انگور اگانا سیکھیں گے نا, تو پھر آپ کو فصل काटने का लुत्फ आएगा। और अल्लाह ने तो मिसाल भी दी है कि दुनिया जो आखिरत की खेती है, ठीक हो गया जी, काफी है या है कोई और सवाल? जी फरमाइए। ये असल में उस वक्त के अकायद की बात अल्लाह बता रहा है। ये वहाँ का हैकल, हैकल से मुराद है माबद खाना, इबादतगाह, जो उनकी इबादतगाह थी हजरत ईसा से पहले, उनकी इबादतगाहें क्या थी? वो यहूदियों के साइनागॉग्स होते थे, उनको साइनागॉग्स कहते थे ना, अब भी कहते हैं बल्कि। तो वो उस वक्त क्या रस्म थी कि मन्नत मानी, ठीक है, उसने मन्नत मानी कि मुझे अगर औलाद दी तो मैं उसे हैक, यानी बड़ा एक ऑनर था कि जी अगर मेरा बच्चा होगा, मैं हैकल से मुराद था अल्लाह का घर, कि अल्लाह के घर की खिदमत करेगा वो। जब वो लड़की हुई तो उन्होंने कहा जी ये तो मैं देखती हूँ कि लड़की है, क्या अल्लाह को नहीं पता था कि लड़की मैं दे रहा हूँ उसको? उन्होंने कहा मैं इसको और इसकी जुर्रियत। अब देखें बात ये कि वो लोग बहुत आगे देखते थे, विजन रखते थे। विजन क्या है? हम और आप सिर्फ अपने आप तक सोचते हैं, वो आगे नस्लों को सोच रहे हैं कि इसकी जुर्रियत जो है, जैसे कि हजरत इब्राहिम ने कहा कि भाई मेरा आइंदा नबुवत जो है मेरी जुर्रियत में से हो, आगे से अल्लाह क्या कहता है कि ठीक है लेकिन मेरा वादा जालिमों के लिए नहीं। और करें यानी कि जो डिस्प्लेस कर देंगे, जिन्होंने मेरी तालीमात को डिस्प्लेस कर दिया, बात को नहीं समझेंगे, अगर वो मेरे सिस्टम में नहीं रहेंगे, सिस्टम को आउट हो जाएंगे, तो मैं अपने वादे का पाबंद नहीं हूँ, भले तेरी औलाद में से ही हो, ठीक हो गया ना। अब देखें हजरत इब्राहिम ने भी कहा क्या, तो वाजे हो गई बात आपको डॉक्टर साहब? तो ये जी जी जाहिर है एक स्पेशल, हाँ जी बिल्कुल, देखें ना ये जो अल्लाह की तरफ से रूह का फूंका जाना है, ये आपको आलम अमरे आम से हटाकर आलम अमरे खास बना देता है। इसी का वकूफ अगर आपने हासिल कर लिया तो अल्लाह की फूंकी हुई रूह आपके अंदर भी काम करेगी। लेकिन अल्लाह ने उनको बताया जताया, उनके साथ तो जो हुआ सो हुआ, बाद में हमें हजूर अलैहिस्सलाम के जरिए वही करके बताया कि भाई उसके साथ ये खास सलूक हुआ था। अब ये सलूक क्या था, اس کو تخلیقی نظام پہ کس درجے قدرت عطا کی گئی تھی کہ وہ ڈائریکٹ زائگوٹ بنا سکی. دیکھیں اس نے اووم یا سپرم نہیں کریٹ کیا, اس نے ڈائریکٹ زائگوٹ بنایا. آج کی میڈیکل سائنس میں یہی کہیں گے نا. ظاہر ہے یہ تخلیق کا وہ درجہ جس کے لیے اللہ کہہ رہا ہے کہ اس کے اندر میری روح کام کر رہی تھی. روح ہو نہ, آگے وہاں پہ وہ جب وہ قصہ سناتے ہیں تو کہتے ہیں روح ہو نہ. وہ جنہوں نے پڑھی ہے انہیں پتہ چل گیا کہ انہوں نے کیا کہا. ٹھیک ہو گیا؟ چلے ٹھیک ہے, پھر رہتی ہے بات. یہ آپ نے کوئی سوال پوچھنا ہے؟ جی چلیں پھر, اپنا خیال رکھیں, اللہ خوش رکھے. تھینک یو, اللہ حافظ. کیا